रेडियो नेपाल नया नेपाल को समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।
नमस्कार श्रोता, कार्यक्रम जनसरोकारमा तपाईँ सबैलाई हार्दिक स्वागत गर्छु। म चन्द्रबानिया। रेडियो नेपालबाट हरेक साताको शुक्रबार 9 बजेको समाचारपछि यसै समयमा प्रत्यक्ष प्रसारण हुने यो कार्यक्रममा हामी जनचासोका हरेक विषयमा कुराकानी गर्ने गर्छौं अनि प्रायजसो हामी लुकेको विषयलाई उजागर गर्ने गर्छौं। यस क्रममा आज हामी मानव बेचबिखनको पछिल्लो नेपालको अवस्था कस्तो रहेको छ र त्यसको नियन्त्रणको लागि भनौँ अथवा त्यस सम्बन्धमा बनेको कानूनको प्रभावकारी कार्यान्वयनको लागि अवस्था के रहेको छ भन्ने बारेमा केन्द्रित रहेर आज हामी कुराकानी गर्नेछौँ र यस विषयमा कुराकानी गर्न आफै बेचबिखनमा परेर पनि त्यसका विरुद्ध सक्रिय भए बापत हालै विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मानित हुनुभएकी शक्ति समूहकी अध्यक्ष सुनिता दनवारसँग हामी आज कुराकानी गर्नेछौँ। दनवारज्यू, स्वागत छ कार्यक्रम जनसरोकारमा।
हजुर, धन्यवाद चन्द्रजी।
आराम हुनुहुन्छ?
आरामै छु, थोरै रुगा खोकी।
थोरै रुगा खोकी। सबभन्दा पहिला त म तपाईँलाई आम जनतालाई साक्षी राखेर रेडियो नेपालको स्टुडियोबाट नेपालकै गौरव बढ्ने गरी तपाईँले जुन पछिल्लो 4 अन्तर्राष्ट्रिय पुरस्कार पाउनु भएको छ त्यसको लागि हामी रेडियो नेपालको परिवारको तर्फबाट पनि तपाईँलाई धेरै धेरै बधाई दिन चाहन्छौँ।
हजुर, एकदमै हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु र यो चाहिँ खालि सुनिता दनवारको मात्रै अथवा भन्ने भन्दा पनि यो सिङ्गो नेपाली जनताहरूको हो र यहाँहरूकै सहयोगले गर्दाखेरि यो जुन अवार्डहरू सम्मानहरू पाउन सफल भएको छु यसमा चाहिँ मेरो मात्रै होइन यो सिङ्गो देशवासीहरूको लागि उहाँहरूको सहयोग उहाँहरूको माया र प्रेरणाले गर्दाखेरि पाएको हो। त्यो भएर एकदमै धन्यवाद दिन चाहन्छु।
हजुर, श्रोता, आजका अतिथि सुनिता दनवार हुनुहुन्छ जो चाहिँ 14 वर्षको कलिल उमेरमै भारतमा बेचिनु भएको थियो र त्यसको 6 महिनापछि उद्धार गरेर नेपाल फर्किएपछि शक्ति समूह गठन गरी बेचबिखन विरुद्ध सक्रिय भइरहनु भएको छ र त्यस बापतको यो दौरानमा यो झन्डै 18 वर्षको दौरानमा उहाँले फ्रान्सको गणतन्त्र मानवाधिकार पुरस्कार हालै अस्ति बुधबार मात्रै प्राप्त गर्नुभएको छ अनि त्यसपछि रोमन म्यागसेसे पुरस्कार जसलाई एसियाको नोबेल पुरस्कार भनेर भनिन्छ त्यो उहाँको पहिलो अन्तर्राष्ट्रिय पुरस्कार रहेको थियो। त्यसपछि उहाँले स्विडेन सरकारबाट सिटेन अवार्ड पनि पाउनु भएको छ र भारतको मुम्बईबाट वर्ल्ड वुमन लिडरसिप कङ्ग्रेस अवार्ड पनि प्राप्त गर्नुभएको छ। यसरी 4 अन्तर्राष्ट्रिय पुरस्कार अहिले उहाँले पाइसक्नु भएको छ। त्यसबाहेकका थुप्रै राष्ट्रिय रूपमा उहाँ सम्मानित भइसक्नु भएको छ। शक्ति समूह यस्तो समूह हो जसले चाहिँ बेचबिखनबाटै प्रभावित भएर फर्किएकाहरूले एउटा गठन गरेको संस्था हो र यसले चाहिँ मानव बेचबिखन र हिंसाबाट पीडित महिलाको तथा बाल बालिकाको पक्षमा अहिले वकालत गर्ने गर्छ र स्वदेश फर्किएकाहरूको पुनर्स्थापना अनि पुनर्एकीकरण लगायतका कामहरूमा कार्य गर्दै आएको छ। श्रोता, आजको विषयमा आजका अतिथिसँग तपाईँको कुनै प्रश्न अथवा जिज्ञासा छ भने तपाईँ हामीलाई 4211-7211 वा 4211-736 फोन गरेर सुझाव दिन सक्नुहुन्छ र आजका अतिथिलाई तपाईँ अझ उत्साह बढ्ने गरेर केही सुझाव पनि दिन सक्नुहुन्छ र उहाँलाई बधाई पनि दिन सक्नुहुन्छ। र हाम्रो यो कार्यक्रम अहिले झन्डै 10 बजेसम्म रेडियो नेपालबाट प्रत्यक्ष रूपमा प्रसार हुन्छ। यो कार्यक्रमलाई तपाईँ 98, 100 र 103 मेगाहर्जमा देशभर एकसाथ सुन्न सक्नुहुन्छ। जो इन्टरनेटमा बसेर रेडियो सुन्न चाहनुहुन्छ र आजको कार्यक्रम सुन्न चाहनुहुन्छ उहाँहरूले चाहिँ www.radionepal.gov.np लगइन गरेर संसारका कुनै पनि ठाउँबाट हाम्रो कार्यक्रमलाई सिधा सुन्न सक्नुहुन्छ। यो सूचनासँगै कुराकानीलाई म अगाडि बढाउन चाहन्छु। सुनिताजी, तपाईँ कलिलो उमेरमै बेचिनुभयो होइन, फर्किएपछि बेचबिखनकै विरुद्ध चाहिँ राष्ट्रव्यापी एउटा अभियान नै छेड्नुभयो। त्यस बापत अहिले महत्त्वपूर्ण 4 अवार्ड पाउनुभयो जसलाई मैले अघि भर्खरै उल्लेख पनि गरेँ। पछिल्लो पुरस्कार फ्रान्सको सरकारले फ्रेन्च रिपब्लिक ह्युमन राइट्स अवार्ड जसलाई फ्रान्सको गणतन्त्र मानवाधिकार पुरस्कार भनिन्छ त्यो पाउनुभयो। रोमन म्यागसेसे पुरस्कार जसलाई एसियाको नोबेल पुरस्कार पनि भनिन्छ होइन। यति धेरै पुरस्कार पाउँदा अहिले तपाईँले कस्तो अनुभूति गर्नुभएको छ?
पक्कै पनि यो लामो सङ्घर्षपछिको सफलता हो भन्ने मलाई लाग्छ र यो यसमा चाहिँ अझ जिम्मेवारी थप्दै गएको अवस्था छ र अझै धेरै गर्नुपर्छ, मानव बेचबिखनलाई न्यूनीकरणै गर्नुपर्छ भन्ने हिसाबमा चाहिँ मैले त्यसरी लिएको छु र थप जिम्मेवारीहरू थपिएको छ र एकदमै हामी शक्तिसम्म एकदमै छाती फुलाएर खुसी हुने दिन त्यो दिन हुन्छ जुन दिन चाहिँ 18 वर्षभन्दा मुनिको बालिकाहरू कुनै पनि यौन पेसामा छैनन् र उनीहरू चाहिँ सुरक्षित आफ्नो देशमा अथवा आउजाउ गर्न सक्ने शिर उठाएर हिँड्न सक्ने अवस्था नै हाम्रो लागि एकदमै ठुलो त्यो दिन एकदमै हाम्रो लागि खुसी हुनेछ र त्यो सँगसँगै जसरी हामीले सङ्घर्ष गरेका थियौँ जुन अवस्थामा हामी एउटा आफ्ना आमा बाबुको न्यानो काखबाट जसरी छुट्टिँदाखेरि जुन पीडा हामीले भोगेका थियौँ त्यो पीडा भोग्न नपरोस् भनेर जसरी हामी लागिरहेछौँ र यो सङ्घर्षको लागि थप ऊर्जा थप प्रेरणा चाहिँ हामीले पाएको छौँ यो पक्कै पनि यो चाहिँ हामीले नेपाल को जुन जनताहरूको न्यानो माया र त्यो सँगसँगै चाहिँ जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा रहेर पनि पक्कै पनि यिनीहरूले गरेको काम चाहिँ राम्रो छ यिनीहरूलाई अझ थप ऊर्जा दिनुपर्छ भनेर जुन सम्मान गरिएको छ त्यसलाई चाहिँ हामीले पक्कै पनि सराहनीय गर्नुपर्छ र अझै थप जिम्मेवारीहरू चाहिँ आफ्नो काँधमा छ भन्ने पनि हामीले चाहिँ बिर्सिनु हुँदैन
भन्नाले यी पुरस्कारहरूले चाहिँ तपाईँलाई त्यो बोध गरायो जसले चाहिँ तपाईँ र तपाईँ जस्तै जो बालिकाहरू बेचिएका थिए होइन मुम्बईमा एउटा यौन व्यवसायका लागि जबरजस्त धकिलिएको अवस्था थियो होइन त्यो अवस्था चाहिँ अब कुनै पनि नेपालीले नेपाली चेलीले भोग्न नपरोस् भनेर थप काम गर्नुपर्ने बोध चाहिँ तपाईँलाई गराएको छ
एकदम
त्यो राष्ट्रभित्र मात्रै सीमित रहेर तपाईँको के चित्त बुझ्न सक्ला मनलाई शान्ति मिल्ला
राष्ट्रभित्र मात्रै होइन मैले चाहिँ कुनै पनि ठाउँमा भनेको चाहे त्यो राष्ट्रभित्र अथवा राष्ट्रभन्दा बाहिर हामी राष्ट्रभन्दा बाहिर भन्दा बित्तिकै मुम्बई बम्बई इन्डियाहरू मात्रै सोच्छौँ त्यो मात्रै नभएर चाहिँ खाडी मुलुकमा पनि त्यसरी जानको लागि अथवा त्यसरी जुन हिसाबमा महिलाहरू गएको छन् होइन
मैले नेपाली मात्रै भनिनँ जो चाहिँ विदेशीहरू पनि बेचेका छन्
एकदम
नेपाली चेली जस्तै विदेशी चेलीहरू पनि बेचिरहेको अवस्था छ अब तपाईँलाई यी अन्तर्राष्ट्रिय पुरस्कारहरूले अन्तर्राष्ट्रिय व्यक्तित्व बनाइरहेको छ अबको तपाईँको लभिङ भनेको नेपाली चेलीलाई मात्र बेचबिखनबाट मुक्त राख्नु र उनीहरूलाई सुरक्षित राख्नुमा सीमित हुन सक्ला र
होइन एकदमै त्यो चाहिँ किन भन्दाखेरि यो चाहिँ आफू नेपाली भएको भएर पहिला नेपाली नै भन्ने आउँछ होइन तर पनि त्यो मात्रै नभएर विश्वको कुनै पनि महिला अथवा विश्वको कुनै पनि बालबालिका चाहिँ यौन शोषणमा पर्नु भएन होइन उनीहरूलाई जबरजस्ती चाहिँ पीडा दिएर उनीहरूलाई चाहिँ भनौँ न उनीहरूलाई लुस्नु भएन उनीहरू चाहिँ यो यौन शोषण अथवा कुनै पनि महिलामाथि हुने शोषणहरूबाट चाहिँ मुक्त हुनुपर्छ भन्ने हो
हजुर त्यो अभियानमा तपाईँको सक्रियता निरन्तर छ
एकदमै
म सोच मात्रै बनाएर अहिले चाहिँ खास चाहिँ नेपालभित्रै केही बेचबिखनलाई नियन्त्रण गर्न र त्यस सम्बन्धमा चाहिँ आवश्यक कानुन बनाउनको लागि चाहिँ तपाईँको सक्रियता छ
मेरो चाहिँ मैले म नेपालमा मात्रै सीमित छु भनेर भन्दिनँ किन भन्दाखेरि म चाहिँ विभिन्न अन्तर्राष्ट्रिय स्तरमा जस्तो तपाईँको यो ग्याडब्ल्यु भनेर जुन मानव बेचबिखन विरुद्धमा चाहिँ भनौँ न एउटा विश्वव्यापी नेटवर्क छ म त्यसमा पनि एउटा कार्य समितिमा बसेर एक कार्यकाल काम गरिसकेको र त्यो सँगसँगै अहिले भर्खरै युएसमा चाहिँ एउटा कमिटी बनाएको छ जुन कमिटी चाहिँ रिइन्डिकेसन पोलिसी ड्राफ्ट गर्ने कमिटी बनाएको छ त्यसमा पनि म चाहिँ नेपालको तर्फबाट म सदस्यमा छानिएको छु र त्यसले गर्दाखेरि मेरो नेपालमा मात्रै सीमित छैन होला बाहिरको भन्दा नेपालमा मेरो बढी भूमिका हुन्छ किनभने मेरो आफ्नो देश हो तर बाहिर पनि म त्यत्तिकै सक्रिय छु र बाहिर पनि मैले सक्ने मेरो क्षमताले भ्याएसम्म र मैले गर्न सकेसम्म चाहिँ मैले यो महिलाहरूको अधिकारलाई कसरी सुनिश्चित गर्न सकिन्छ स्पेसल जो बेचबिखनमा परेर फर्किया छ अथवा जो बेचबिखनमा परिरहेछ उनीहरूलाई चाहिँ कसरी सुरक्षित स्वदेश फिर्ती गर्न सकिन्छ र उनीहरूलाई रिइन्डिकेसन सुरक्षित तरिकाले कसरी गर्न सकिन्छ भन्ने त्यो सँगसँगै पनि अन्तर्राष्ट्रिय स्तरमा पनि अरू देशहरूमा पनि जो बेचबिखनमा परिरहेछ र उनीहरूलाई कसरी चाहिँ गर्न सकिन्छ जस्तो रिइन्डिकेसन भनेको अहिले पनि मैले यो पहिलोचोटि मैले सार्कमा पनि उठाएको थिएँ पिपुल सार्क फोरममा किनभने हामी रिइन्डिकेसन भन्छौँ केलाई रिइन्डिकेसन भन्ने त केलाई पुनर्मिलन भन्ने हामीसँग एउटा त्यस्तो डकुमेन्ट हुनु पर्यो यो भयो भने चाहिँ पुनर्मिलन भयो है भन्ने खालको डकुमेन्टहरू बन्नु पर्यो भनेर आवाज उठाथे र त्यो सँगै अहिले चाहिँ उनीहरूले त्यसरी कमिटी बनाएर मलाई राखेको भएर मैले यो चाहिँ नेपालमा मात्रै उठाथे अब यसलाई चाहिँ मैले विश्वव्यापी पनि गर्न पाउने मेरो त्यो भनौँ न पाउन सक्ने भएको छ
हजुर सुनिताजी तपाईँले भन्दै हुनुहुन्छ नि पुनर्मिलनको कुरा होइन
हजुर
यो पुनर्मिलन चाहिँ कोसँग भन्ने कुरामा चाहिँ के बेचेका चेलीहरू आफ्नै परिवारसँग पुनर्मिलनको कुरा गर्दै हुनुहुन्छ अथवा चाहिँ कुन चाहिँ अवस्थाको पुनर्मिलनको कुरा गर्दै हुनुहुन्छ
म चाहिँ के भन्छु भने आफ्नो परिवार समाज मेन चाहिँ समाज परिवार होइन जो चाहिँ जो बेजिखनमा परेर फर्केका छन् उनीहरूलाई चाहिँ पुनर्मिलन भनेको हामीले उनीहरूको इच्छा अनुसारको होइन चाहे उनीहरू परिवारमा पुनर्मिलन हुन चाहन्छन् भने त्यो अनुसारको हुनु पर्यो होइन म चाहिँ अर्बन एरियामै चाहिँ पुनर्मिलन हुन चाहन्छु अहिले म घर जान चाहन्न भने उसलाई जबरजस्ती घर पठाउने होइन उसलाई रिइन्डिकेसन के अरे अर्बन एरियामै कसरी रिइन्डिकेसन गर्ने त
भन्नाले चाहिँ जो चाहिँ बालिकाहरू चेलीहरू बाहिर विदेशमा बेचिएका छन् उनीहरूलाई चाहिँ फर्किएपछि घर अथवा समाजमा चाहिँ पुनर्मिलनको लागि उसको स्वेच्छा चाहिँ हुनुपर्छ भन्ने होइन जबरजस्त उसलाई समाजमा नपठाएर कुनै सहरमा राखेर उसले त्यही गर्न चाहन्छ भने त्यही पनि अथवा चाहिँ घरमै लगेर होइन
हजुर
के अहिले पुनर्मिलनमा समस्या छ पुनरएकीकरणमा
पुनरएकीकरणमा समस्या नभएको होइन छ अहिले पनि एकदमै समस्याहरू छ पहिलो भनेको हामीसँग कुनै पनि यो गर्ने
समस्या चाहिँ प्रभावितले स्वयं चाहिँ अनिच्छा देखाएर कि परिवार अथवा समाजले चाहिँ अनिच्छा देखाएर समस्या
प्रभावितले भन्दा पनि परिवार र समाजले किन भन्दाखेरि मैले किन
लिन चाहँदैनन्
किन मैले
चाहँदैनन्
हजुर यसमा के भन्न चाहन्छु भने मैले एउटा उदाहरण जोड्न चाहन्छु सबै परिवारले आफ्नो बच्चालाई म लिन्न भन्ने खालको त्यो हुँदैन होइन कतिले चाहिँ अब परिवारले लिन चाहन्छन् तर के हुन्छ भन्दाखेरि समाजको डरले चाहिँ उनीहरू हिचकिचाउँछन् मैले भोलि मेरो छोरीलाई लगेँ भने चाहिँ मलाई यो समाजले बहिष्कार गर्छ एउटा घटना भन्छु म तपाईँलाई
यस्तो छ कुनै बहिष्कारै गरेको
छ एकदम म बहिष्कारै गरेको भन्दा नि जस्तो म एउटा घटना तपाईँलाई सुनाउन चाहन्छु जस्तो हामीसँग एकजना बहिनी उद्धार भएर आयो होइन उद्धार भएर आइसकेपछि हामीले स्वदेश फिर्ती गऱ्यौँ हाम्रो सेल्टर होममा राख्यौँ अनि परिवारलाई हामीले जब भेटघाट गराउँछौँ किनभने हामीले ल्याएर फेरि परिवारसँग भेटघाट नगराउने फोन गर्न नदिने होइन हामीले चाहिँ फोन गराउँछौँ त्यस पछाडि परिवारलाई बोलाउँछौँ अनि बच्चा र परिवारलाई सँगै राखेर पनि गफ गराउँछौँ अनि त्यति बेला चाहिँ पछि उहाँले के भन्नुभयो त्यो परिवारले भने छोरीलाई चाहिँ अहिले घर नलैजाने बरु केही सानोतिनो काम छ भने तपाईँहरूले बरु लगाइदिनुहोस् उसलाई यहीँ राखिदिनुहोस् भनेर भन्नु
त्यसो भन्दाखेरि उनीहरू भेट्न चाहिँ आउँछन् क्या हुँदैन छन्
भेट्न चाहिँ आउँछन्
एउटा
के भन्छु भने म तपाईँलाई एकदम तितो सत्य के हो भन्दाखेरि यदि ल मेरै उदाहरण दिन्छु मसँग पैसा छ भने मेरो परिवार पनि मैसँग हुन्छ मेरो समाज पनि मैसँग छ मेरो राष्ट्र पनि मसँग हुन्छ
अहिले तपाईँसँग सबै छन् होइन अहिलेको अवस्थामा चाहिँ
एकदमै होइन यदि मसँग पैसा नभएको भए होइन मैले चाहिँ भनौँ न कमाउन नसकेको भए अथवा मैले चाहिँ केही पनि गर्न नसकेको भए त्यति बेला मेरो परिवार पनि हुन्थेन होला मसँग समाज पनि हुन्थेन होला राष्ट्र पनि हुन्थेन होला तपाईँ एउटा कुरा के बुझ्नुहोस् भने हाम्रो समाजमा तितो सत्य छोरीसँग पैसा छ
भवनी
जसले पनि एक्सेप्ट गर्छ राम्रो गर्छ त्यो उदाहरण हामीसँग छ जस्तो हामीसँग बहिनीहरूलाई छोडेर जानुहुन्छ अभिभावक अनि हामीले चाहिँ उनीहरूको क्षमतामा वृद्धि गरेर जागिरमा लगाइदिन्छौँ जागिरमा लगाइसकेपछि अनि बल्ल परिवार चाहिँ अनि आउने छोरी भन्ने भेट्ने माया देखाउने होइन अनि घर आइज भनेर बोलाउने त्यस्ता खालका चाहिँ उदाहरणहरू हामीसँग
भन्नाले परिवार र समाजका कारण अहिले पनि बेचेकाहरूलाई चाहिँ घर र समाजमा पुनर्स्थापित हुन चाहिँ गाह्रो
छ
यसबारेमा हामी तपाईँसँग अहिले फेरि कुराकानी गर्नेछौँ र यी तपाईँले प्राप्त गरेका अन्तर्राष्ट्रिय पुरस्कारहरूको बारेमा पनि थप म श्रोतालाई जानकारी दिनेछु अहिले त तपाईँ मार्फत नै त्योभन्दा अगाडि कोही श्रोता टेलिफोनमा आइसक्नु भएको छ म उहाँहरूसँग कुराकानी गर्छु हेलो
हेलो
हजुर हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ स्याङ्जाबाट जङ्गबहादुर छेत्री
हजुर
कुरा गर्नुहोस्
अतिथिजीलाई नमस्कार
हजुर नमस्कार
सर्वप्रथम त बधाई छ हजुरलाई अब तिनवटा अवार्डबाट सम्मानित हुनुभएकोमा होइन
तिनवटा होइन चारवटा भन्दा बढी छ चारवटा त अन्तर्राष्ट्रिय त्यसपछि धेरै राष्ट्रिय रूपमा छ महिला मन्त्रालय लगायत धेरै सङ्घ संस्थाहरूको
त्यसमा बधाई छ र त्यति त्यति बेचबिखन गर्नेको लागि कस्तो नियम कानुन बनाउनको लागि हजुरले अब अब संविधानको सभाका सभा सचिवहरूलाई के प्रस्ताव राख्नु भएको छ र त्यति बेसी बेचबिखन गर्नेलाई अति कडा भन्दा कडा कानुन ल्याउनु पर्छ
जङ्गबहादुरजी तपाईँलाई स्याङ्जादेखि फोन गर्नुभयो तपाईँलाई धन्यवाद र अर्का श्रोताको हुनुहुन्छ हेलो
हेलो हजुर नमस्कार
नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ
म धनुषाबाट यस महत्त्व अतिथिज्यूलाई पनि मेरो नमस्कार र बधाई छ उहाँले विभिन्न अवार्डहरू जुन पाउनुभएछ यो नेपालकै लागि खुसीको र गर्वको कुरा हो मेरो एउटा के छ भने भनाइ अहिले महिला हिंसा र चेली बेटीहरूमाथि जुन यौन व्यवहारहरू भइरहेका छन् यो अति नै मतलब संवेदनशील कुरा हो। यसमा उहाँले के सोच्नु भएछ, यो न्यूनीकरण कसरी गर्न सकिन्छ? जस्तो कि अस्ति छात्रामाथि, दुईजना छात्रामाथि जुन पेट्रोल बम के अरे
एसिड
एसिड जुन प्रहार गरियो, एउटा 12 वर्षतिरका के अरे 6 वर्षीय बालिका अहिले मृत्युको दोधारमा जुन बाँचिरहेकी छन् अहिले अस्पतालमा, तिनीहरूलाई संरक्षण कसरी हुन्छ? आम महिलाहरूलाई संरक्षण कसरी हुन्छ? यो यो यौन पिपासुहरू जुन छ, यिनीहरूको कडाभन्दा कडा कारवाही नभएर हो कि मनोबल यिनीहरूलाई बढेर हो के, यसको कारणहरू के छन् त, यसका कारक
तत्त्वहरू? यहाँलाई धन्यवाद, यहाँलाई धन्यवाद सुनिताजी, बधाई र खुसी दुइटै आएको छ होइन, खुसी व्यक्त गर्नु भएको छ तपाईँले पुरस्कार पाएकोमा, बधाई पनि दिनुभएको छ। सभासदलाई तपाईँको सुझाव के छ यस्तो बेचबिखनलाई नियन्त्रण गर्न र यौन पिपासुलाई कडाभन्दा कडा सजायको लागि? तपाईँले सभासदलाई यस्तो कानुन चाहिन्छ भनेर केही सुझाव दिनुभयो, छोटकरी भनिदिनुहोस् त।
हामीले चाहिँ अहिले हामीसँग कानुन छ होइन, नभएको होइन, 20 वर्षको कैद भनेर छ,
आजीवनै भन्छ नि,
आजीवनै भन्छ, र बीचमा एउटा केस पनि फैसला भयो जुन 170 वर्ष भनेर बजिर सिंहको, अब बीचमा मर्यो पनि होइन, मरि पनि सक्यो। कानुन राम्रो छ यदि हामीले चाहिँ प्रभावकारी कार्यान्वयन गर्न सक्यौँ भने होइन,
न्यायालयले अलिकति चासो दियो भने चाहिँ
एकदमै
निकै ठुलो सजाय पनि दिन सकिन्छ,
सकिन्छ, किनभने उदाहरण पनि हामीले देख्यौँ,
ती कानुन भएर पनि सजाय नगरिँदाखेरि चाहिँ यो वर्षौंदेखि चाहिँ बेचिने क्रम जारी रह्यो।
एकदमै एकदमै, म चाहिँ के भन्छु भने कानुन कार्यान्वयन हुनु पर्यो पहिलो उसमा, र कतिपय कुराहरू अपुग पनि छ कानुनमा, हामीले अहिले बीचमा चाहिँ उहाँले तपाईँको भूमिका के भनेर पनि भन्नुभएको छ, त्यो भएको भएर म भन्न चाहन्छु उहाँलाई, जस्तो बीचमा हाम्रो यो यो कानुन संशोधनको लागि हामीले छलफल गरेर कानुन मन्त्रालयमा पठाइसकेका छौँ होइन, जस्तो अब क्षतिपूर्तिका कुराहरू छ त्यहाँ,
कानुन अपुग भनेर चाहिँ के, जस्तो 170 बेच्नेहरूलाई जो दलाल छन् मान्छे बेच्ने, उनीहरूलाई 170 वर्षसम्मको कैदी गर्न सक्ने त अहिलेकै कानुन पनि रहेछ, त्यसमा पनि संशोधन के नि, कति वर्ष
त्यसमा संशोधन भनेर, त्यसमा भन्दा पनि हामीले चाहिँ जस्तो क्षतिपूर्तिको कुरामा आवाज उठाइरहेछौँ अहिले, किन
उठाउँछौँ, क्षतिपूर्ति राज्यबाट,
सरकारबाट,
पीडकबाट,
होइन होइन, हामी अहिलेको कानुनमा के छ भने पीडकबाट असुली गरेर दिइने भनेको छ,
हजुर, पीडकले बेच्छ अनि सरकारलाई भार किन नि,
होइन, म यसमा पनि
सरकारले चाहिँ त्यही पीडकबाटै उठाएर प्रभावितलाई चाहिँ क्षतिपूर्ति दिन आउँदैन,
होइन, म यो पनि भन्छु किनभने हामी नेपाली भनेको कसको हुँ, यही सरकारको हामी हुँ नि त, एकदमै सरकारले होइन, तर हाम्रो भनाइ के भन्दाखेरि जुन बेचबिखनमा परेर फर्किन्छ उसलाई क्षतिपूर्ति चाहिँ सरकारले व्यवस्था गर्ने, तर फेरि हामीले यो भनेन कि पीडकलाई मुक्ति देऊ भन्न खोजाएन, तर पीडकबाट कसरी असुली गर्ने भनेर छुट्टै नीति बनाएर त्यो पैसा ल्याएर राखोस् न उता,
यसो गर्दा के होला, त्यो चाहिँ एउटा सरकारबाटै तपाईँहरूले क्षतिपूर्तिको माग गर्नुभयो होइन,
हजुर,
फर्किएकाहरूलाई सरकारले चाहिँ उसको लागि आवश्यक सिपमूलक तालिम र जीविकोपार्जनको लागि सुरक्षित बाँच्ने पाउने अवसरको लागि सरकारले व्यवस्था गरिदिने, अनि सरकारले चाहिँ पीडकबाट नै क्षतिपूर्ति उठाएर चाहिँ पीडितलाई दिँदा त्यो के हुन्छ, त्यो
त्यो हेर्नु त्यो सम्भव छैन, त्यही भएर पनि हामीले लडाई लडेको,
प्रभावितलाई संरक्षण गर्न असम्भव छ,
होइन होइन, मतलब त्यो पीडकबाट उठाएर चाहिँ प्रभावितले पाउने भनेको त्यो सम्भव छैन, किन भन्छु भन्दाखेरि अहिलेसम्मको केस हेर्ने भने जो दलाल छ उनीहरूको नाममा न सम्पत्ति हुन्छ न पैसा हुन्छ केही पनि छैन, अनि नभएपछि पीडकबाट यदि उसँग केही पनि छैन भने अनि पीडित सधैँको लागि पीडितको पीडित, अनि त्यो पीडक चाहिँ जेल जान्छ, बरु उसले 1 वर्ष थपेर बस्ला होइन, त्यत्तिकै जाने भयो, अनि हामीले चाहिँ के भन्यो भने पीडितलाई चाहिँ सरकारले व्यवस्था गर्ने र पीडकबाट कसरी असुली गर्ने भनेर फेरि छुट्टै नीति ल्याओस् न।
तपाईँको क्षतिपूर्तिको माग चाहिँ कस्तो खालको?
हाम्रो चाहिँ कस्तो भन्दाखेरि अहिलेको कानुनले के देखाउँछ भन्दा 2 लाख जरिमाना गर्यो भने, पीडकबाट जरिमाना गर्यो भने 1 लाख रुपियाँ चाहिँ सरकारी कोषमा, 1 लाख रुपियाँ चाहिँ सर्भाइभर जुन प्रभावित हो उसले पाउने भन्ने छ, त्यसले फेरि दोहोरो अर्थ दिएको अवस्था छ, यसको अर्थ के पनि बुझ्न सक्छ भन्दाखेरि नेपाली चेलीहरू बेचिँदै जाऊ आउँछौ सरकारको चाहिँ कोष पनि हुँदै जान्छ भन्ने खालको यो गलत अर्थ दिन्छ, त्यसले गर्दाखेरि पनि हामीले चाहिँ के भन्यो भने यो गलत हो, 100% चाहिँ सर्भाइभर जुन पीडित उसले नै पाउनुपर्छ भनेर चाहिँ हामीले
सुझाव दिइरहनु भएको छ, त्यो
एकदम हामीले मिनिमम 5 लाख रुपियाँ चाहिँ हुनुपर्छ भनिरहेको छौँ,
क्षति प्रभावितको लागि आउने क्षति जति हुन्छ होइन त्यो चाहिँ सरकारी कोषमा होइन क्षतिपूर्ति चाहिँ पीडितलाई नै जानु,
पीडितलाई डाइरेक्ट जानु पर्यो र त्यो चाहिँ मिनिमम 5 लाख चाहिँ हुनुपर्छ।
हजुर, फेरि कोही श्रोता हुनुहुन्छ टेलिफोनमा, हेलो
धन्यजी रामकृष्ण भट्ट नुवाकोटबाट नमस्कार तपाईँलाई र आजका अतिथिजीलाई नमस्कार।
हजुर नमस्कार भट्टजी, तपाईँको जिल्ला त छन् टप फाइभ भित्रै पर्छ क्यारे नि बेचबिखनमा होइन?
हजुर
बेचबिखन प्रभावित जिल्ला भनेर नुवाकोट पनि चिनिन्छ नि, थाहा छ है तपाईँलाई?
अब 99% चाहिँ प्रभावित जिल्ला हो।
हजुर टप फाइभ भित्रै
एकदम, यसमा अब चिन्ता मात्रैले त केही गर्दो रहेछ, चिन्तामा चाहिँ हामी जस्तो मान्छेलाई लास्टैसम्म चिन्ता बढिरहेको अवस्थामा आजका अतिथिज्यूले तपाईँले निम्ति आएर प्रसङ्ग विषय पनि त्यही राखिदिनु भएको छ है।
हजुर
हामी कहाँ कस्तो छ भन्नु होला भने
भट्टजी,
अब अतिथिज्यूलाई मेरो प्रश्न के छ भने अलिकति पीडकको पनि मतियार हो कि जस्तो लाग्छ आजका अतिथिज्यू,
पीडकको मतियार
पीडकबाट चाहिँ क्षतिपूर्ति भराउनु पर्ने ठाउँमा राज्यको ढुकुटी नागरिकको ढुकुटी तयार चाहिँ क्षतिपूर्ति दिनुपर्छ भन्नुभयो तपाईँ, पीडकको चाहिँ मतियार हो कि जस्तो लाग्छ, किनभने अहिले धेरै चेलीबेटीले महिलाहरूले नै चेलीबेटी बेचबिखनमा पनि अलिकति सक्रियता देखाइरहेको अवस्था पनि देखिन्छ।
तपाईँले आजका अतिथिलाई चिन्नुभयो भट्टजी
होला, र म चाहिँ किनभने यहाँ कोसेली नेपाल शक्ति समूह लगायतका केही सङ्घ संस्थाहरूले चाहिँ ठुलो कसरत गर्दाखेरि पनि यो निराकरण गर्न नसकिरहेको र हामी राजनीतिक दलमा अलिकति आस्था राख्ने मान्छेहरूले पनि के गर्न सकिन्छ भनेर उहाँहरू निराकरणको लागि उहाँहरूसँग सुझाव सल्लाह मागेर हामीले सद्भावपूर्ण सहयोगको अपेक्षा गरिरहेको अवस्थामा राज्यमा अलिकति भएको अलिकति बाँडेर ल्याएको ढुकुटी पनि रित्याउने चाहिँ कोसिस गरेर आजका अतिथिज्यूले भन्दाखेरि अलिक हाँसापद र लाजमर्को किसिमको
भट्टजी यहाँलाई धन्यवाद। रामकृष्ण भट्ट नुवाकोटबाट हुनुहुन्थ्यो, अर्का श्रोताको हुनुहुन्छ। हेलो नमस्ते, हजुर नमस्कार।
सर मैले कानुनमा त देखा त भए तापनि कानुन चाहिँ हुन सकेको छैन होइन, एउटै पीडकले चाहिँ उजु गर्नु नसकेर पनि पीडकका आफन्तहरूले उजु गर्न सकिन्छ भनेपछि प्रत्येक ठाउँमा जाँदाखेरि पनि आले टाढी गरेको प्रशासनले होइन, प्रशासनले काम गर्दैन, जो जसको तपाईँलाई थाहा छ नि एउटा केटाले केटीले चाहिँ चार केटाले चाहिँ तिन चार वर्षसम्म श्रीमती ल्याएको छ नि, हाम्रो गाउँ ठाउँमा त देखिन्छ नि होइन, त्यही पनि के मुद्दै हाल्नुपर्छ त कति ठाउँमा त्यो राज्यले त्यसलाई कार्य गर्न सक्दैन, अनि कानुनमा के भएछ र
हामी आज बेचबिखन विरुद्ध कुरा गरिरहेछौँ होइन,
भनेर निपासँग जोडेर चाहिँ अर्थको अनुसार लगाएर पनि मुद्दा हालेको अवस्था पनि छ क्या।
हस् बद्रीजी यहाँलाई धन्यवाद, हामी बेचबिखन विरुद्धको कुराकानी गरिरहेका छौँ, भूविवाहको छैन, हामी त्यसमा मात्रै केन्द्रित हौँ होला। रामकृष्ण भट्टजीले भन्नुहुन्थ्यो अन्त यो कुरा तपाईँ र मेरो प्रश्नोत्तरमा पनि आइसकेको छ, उहाँले बुझ्नुभयो जस्तो त्यसलाई छुटकरीमा बुझाइदिनु होला, के तपाईँ पीडितको भन्दा पीडकको मतियार हुन खोज्दै हुनुहुन्छ?
एकदमै उहाँले जुन जसरी प्रश्न राख्नुभयो म चाहिँ उहाँको प्रश्नलाई गलत भन्छु, मैले पीडकको पक्षबाट मैले कुनै पनि हालतमा गर्न सक्दिनँ किनभने म आफै पीडित थिएँ पहिला, त्यो कुरा सायद उहाँले बुझ्नु भएन जस्तो लाग्यो मलाई होइन, र जहाँसम्म भन्नुभयो राज्यको ढुकुटी रित्ताउँदैछ छ तपाईँले भने अनुसार भन्नुभयो भनेपछि के उहाँलाई म के क्वेसन गर्न चाहन्छु भने त्यसो भए नेपाली चेलीहरू बेचेरै राज्यको कोष पूर्ति गर्ने त उहाँलाई क्वेसन मेरो है प्रश्न त्यो भएको हुनाले उहाँले चाहिँ जसरी कुरा गर्नुभयो उहाँले शक्ति समूह पनि नाम लिनुभयो, कोसेली नेपाल पनि नाम लिनुभयो, शक्ति समूहकै स्टाफले कोसेली नेपाल जन्माएको छ त्यहाँ र शक्ति समूहकै म हुँ होइन, उहाँले सहयोग चाहिँ लिएको छु भनेर सायद उहाँ आफै कन्फ्युज हुनुभयो कि जस्तो पनि मैले चाहिँ महसुस गरेँ।
हजुर यसमा अझ मैले पनि अलिकति थोरै जोडेँ, तपाईँलाई लगाएको आरोपबाट म पनि अलिकति दुखी जस्तो भएँ।
हजुर
पीडकको मतियार हो कि भन्ने सन्दर्भमा सुनिताजीले अहिले भन्दै हुनुहुन्छ कि जहाँ चाहिँ पीडक भनेर समातिन्छ पीडितले उजुरी गरिसकेपछि अनि पीडकको नाममा चाहिँ कुनै पनि सम्पत्ति नदेखिँदाखेरि पीडकबाट क्षतिपूर्ति असुल्न गाह्रो भएको सन्दर्भमा सरकारले राज्यले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ भन्ने चाहिँ तपाईँको माग होइन?
एकदमै
सिधै पीडकको नाममा चाहिँ सम्पत्ति छ भने त सरकारले रोका गर्न
सक्छ,
यसलाई यति नै गरौँ होला। र म फेरि अघि तपाईँको बारेमा बेचीको सन्दर्भमा फेरि कुराकानीलाई गरौँला नि, अवार्डकै कुरा गरौँ। फ्रान्सको गणतन्त्र मानवाधिकार पुरस्कार जुन फ्रेन्च रिपब्लिक ह्युमन राइट्स अवार्ड तपाईँले पछिल्लो पाउनु भएको छ होइन, यो पुरस्कार दिँदा तपाईँलाई के भनिएको थियो?
यो पुरस्कार दिँदाखेरि चाहिँ उहाँ के भनेको के भन्नुभएको थियो भन्दाखेरि शक्ति समूहले चाहिँ लामो समयदेखि जुन मानव बेचबिखन विरुद्धमा आफै पहिला समस्या परेर फेरि आफ्नो जस्तो दिदीबहिनीहरूको अधिकारको लागि लडेको भएर चाहिँ यो मानव अधिकार पुरस्कार चाहिँ दिएको हो. शक्ति समूहलाई नै हामीले चाहिँ यो वर्षलाई चाहिँ छनौट गर्यौँ भनेर.
यो चाहिँ विश्वव्यापी कम्पिटिसन हो.
उहाँहरूले दुईटासम्म लिँदो रहेछ, दुईटा कि तिनवटा लिँदो रहेछ विश्वभरिमै. अनि त्यसबाट चाहिँ एउटालाई सिलेक्ट गर्यो जसमा चाहिँ शक्ति समूहलाई गर्यो.
भन्नाले विश्वबाट दुईटा छानियो, छानिएका मध्ये एउटालाई दियो, त्यो नेपालको तपाईँको संस्था पर्यो होइन. यो फ्रान्सका राजदूतले दिनुभएको थियो,
राजदूतले दिनुभएको थियो.
यो चाहिँ काठमाडौँमै पाउनुभयो अथवा फ्रान्स नै जानुभयो?
होइन, यही काठमाडौँमा हाम्रो फ्रान्स एम्बेसीले नै अर्गनाइज गरेको थियो कार्यक्रम तयार गरेर, अनि हामीलाई चाहिँ इन्भाइट गरेर जस्तो अरू देशको एम्बेसडरहरूलाई पनि बोलाइएको
काठमाडौँमा दियो.
हजुर, काठमाडौँ.
अनि अर्को चाहिँ त्यसपछिको पछिल्लो पुरस्कारकै कुरा गर्दै जाँदाखेरि वर्ल्ड वुमन लिडरसिप कङ्ग्रेस अवार्ड चाहिँ भारतले दियो. यो चाहिँ त्यो लिँदाखेरि त्यो दिँदाखेरि तपाईँलाई के भनियो?
हजुर, त्यहाँ चाहिँ के भन्ने थियो भन्दाखेरि यो चाहिँ 120 जनालाई दिएको थियो विश्वभरिको.
हजुर,
जसमा चाहिँ नेपालबाट 2 जना थियौँ, मैले 1 जनाको नाम चाहिँ बिर्से, उहाँ चाहिँ शिक्षाबाट हुनुहुन्थ्यो. यो अवार्ड चाहिँ विशेष गरी महिलाहरू चाहिँ नेतृत्व तहमा विभिन्न सेक्टरमा अगाडि बढेको महिलाहरू, जस्तो समाजसेवाबाट म थिएँ होइन, शिक्षाबाट चाहिँ अर्को हाम्रो नेपालकै 1 जना हुनुहुन्थ्यो, महिला साथी हुनुहुन्थ्यो, र अनि अर्को भनेको जस्तो सङ्गीतकार होइन, र विभिन्न आइटीहरूमा चाहिँ अगाडि बढेको महिलाहरू त्यसरी चाहिँ सेलेक्ट गरेर चाहिँ दिएको थियो.
कसले दियो यो चाहिँ तपाईँलाई?
यो दिन चाहिँ त्यहीँ इन्डियामै 1 जना भाटियाले दिनुभएको थियो हामीलाई होइन. उहाँले चाहिँ अब यो ग्लोबल यो जुन नेटवर्कको चाहिँ उहाँले इन्डियामा चाहिँ उहाँ संयोजक भएको हुनाले उहाँको थ्रु चाहिँ हामीलाई दिए.
यो लिन तपाईँ मुम्बई नै जानुभयो?
हजुर, ताज ल्यान्ड होटेलमा मुम्बईमा.
हजुर, त्यसपछिको अर्को भनेको स्विडेनको स्टकहोमबाट चाहिँ सिटेन अवार्ड, यो कस्तो अवार्ड र कतिजनाले पायो?
यो चाहिँ फेरि यो विश्वको 10 जना जसमा चाहिँ नेपालबाट पहिलो पटक मैले पाएको हो. र यसमा चाहिँ म नेपालबाट किन छान्ने त भन्दाखेरि जो आफै पनि सानो उमेरमा बेचबिखनमा परेर फर्केपछि चाहिँ आफू जस्तो जो बेचबिखनमा परेको बच्चाहरूको अधिकारको लागि र बेचबिखन हुनै नदिनको लागि चाहिँ यो अभियान सञ्चालन गरेको भनेर सी भन्दा बित्तिको चाइल्ड हो होइन. सी 10 भनेको चाहिँ चाइल्डको सेक्टरमा काम गर्ने विश्वको 10 जना भनेर गरे हो. त्यसले गर्दाखेरि चाहिँ यसमा चाहिँ मेरो मेन स्टोरी चाहिँ मेरो हाइलाइट गरिएको थियो, किनभने स्विडेनको रानी पनि त्यहाँ हामीसँगै हुनुहुन्थ्यो, उहाँ चाहिँ एउटा अडेन भएर बस्नुभएको थियो, हाम्रो सबै स्टोरीहरू उहाँले सुन्नुभएको थियो. र त्यसमा चाहिँ कस्तो थियो भन्दाखेरि जस्तो अब जुन टियर चेन्ज इन्टु पावर होइन, त्यो जुन हाम्रो
शक्तिमा
परिणत गरेको भनेर कोडै बुक जुन निकालेको छ त्यो बुकमा पनि
तपाईँको जीवनमा आधारित चाहिँ स्टोरी बनाएको थियो.
हजुर, एकदम.
यो कसले दियो तपाईँलाई त्यहाँ?
यो चाहिँ हामीलाई 3 नेटवर्कहरूले मिलेर गरेको थियो होइन, अनि त्यो नेटवर्कको चाहिँ लिडर जो मुख्य हुनुहुन्थ्यो उहाँहरूले चाहिँ दिनुभएको थियो.
हजुर, अर्को चाहिँ तपाईँको पहिलो अन्तर्राष्ट्रिय पुरस्कार एसियाको नोबेल पुरस्कार भनेर रोमन म्यागसेसे पुरस्कार होइन, यो पनि पाउनुभयो तपाईँले.
एकदमै.
यो पाउने कतिजना थियो?
यो पाउने चाहिँ मैले भन्दा पनि यो संस्थाले पाएको हो,
संस्थाले
पाएको हो,
किनभने
म चाहिँ अब संस्थाको अध्यक्ष भएर मेरो नेतृत्वमा पाएको. यसमा चाहिँ हामी 5 जनामा संस्था 3 व्यक्ति 2 जनालाई गरेको थियो होइन. र यो चाहिँ फिलिपिन्सको मनिलामा यसको कार्यक्रमको आयोजना भएको थियो. र त्यहाँ चाहिँ हामीलाई यो पुरस्कार दिनेमा चाहिँ मनिलाको जज न्यायाधीशको हातबाट चाहिँ हामीले पाएको थियौँ.
हजुर, यो 4 पुरस्कारको राशि पनि छ कि तपाईँलाई प्रमाणपत्र सम्मान स्वरूप मात्रै दिइयो?
यो रामन म्यागसेसेको चाहिँ $50,000 थियो.
हजुर,
अनि त्यस पछाडि सिटेनको 10,000 थियो.
डलरै हो त्यो पनि?
डलर हो, अरू चाहिँ सम्मान मात्रै हो.
हजुर हजुर, त्यो डलरलाई अब तपाईँले के गर्नुहुनेछ जुन प्राप्त गर्नुभयो? $60,000 त तपाईँले पुरस्कार बापत पाउनुभयो.
हजुर हजुर,
त्यो अवार्डको त्यो रकमको चाहिँ सदुपयोग कसरी गर्ने योजना बनाउनु भएको छ तपाईँले?
त्यसले चाहिँ हामीले के गरिरहेछौँ भन्दाखेरि एउटा चाहिँ यो अभियानलाई अझ व्यापक रूपमा लाने, किनभने अहिले हामी 11 जिल्लामा मात्रै फोकस भएर काम गरिरहेका छौँ, तर यो समस्या भनेको 75 जिल्लाबाट चाहिँ आएको छ र डिमान्ड पनि कतिपय ठाउँबाट शक्तिसम्म चाहिँ यहाँ हुनुपर्छ भनेर साथीहरूले डिमान्ड गरिराख्नु भएको छ र यसको बिस्तारै हामीले चाहिँ
योजना बनाउँदै
हजुर विस्तार गर्दै जाने र अर्को भनेको चाहिँ जो बेजिफनमा परेर फर्केका छन् उनीहरूको क्षमता वृद्धि, जस्तो पढाइमा हामीले सहयोग गरिरहेका छौँ, आय आर्जनमा सहयोग
गरिरहेका छौँ।
हाम्रो अहिले सर्भाइभर साथीहरू 32 चाहिँ एजुकेसन कन्टिन्यू गरिराख्नु भएको छ, त्यसमा विभिन्न लेभल, कोही कलेज लेभल, कोही चाहिँ कक्षा 4, 5, 8, 9 त्यसरी चाहिँ
भनेर 32 चाहिँ प्रभावितहरूको लागि
प्रभावित
छ। यो 11 जिल्ला चाहिँ केको लागि गरिरहनु भएको छ? 11 जिल्लामा चाहिँ
11 जिल्लामा 10 चाहिँ हाम्रो मानव बेजबिखन विरुद्धमा रोकथाम होइन रोकथाम कार्यक्रम गरिरहेको छौँ र पोखराको अलिकति फरक छ। कास्की चाहिँ कास्कीमा चाहिँ हामीले के गरेका छौँ भन्दाखेरि एउटा सेल्टर होम छ त्यहाँ हामीसँग र जसमा चाहिँ 18 मुनिको बच्चीहरू जो चाहिँ सडकमा जान बाध्य, विभिन्न यौन शोषणमा परेको, विभिन्न श्रम शोषणमा परेको त्यस्तो बच्चीहरूलाई चाहिँ हामीले राख्छौँ इमर्जेन्सी सेल्टर भनेर चाहिँ हामीले सञ्चालन गरेका छौँ, जसमा चाहिँ हामीले 10 एकपटकमा हामीले 10 सेवा प्रदान गर्छौँ।
तपाईँको काममा सफलता रहोस् हामी अहिलेलाई तपाईँलाई यही शुभकामना दिन चाहन्छौँ। श्रोता, अहिले तपाईँ रेडियो नेपालबाट प्रत्यक्ष प्रसार भइरहेको कार्यक्रम जनसरोकारमा हुनुहुन्छ र आज हामी शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारसँग कुराकानी गरिरहेका छौँ, जो चाहिँ 14 कलिलो उमेरमै भारतको मुम्बईमा बेचिनु भएको थियो र बेचेपछि शक्ति समूह गठन गरी उहाँ मानव बेचबिखन विरुद्ध निरन्तर सक्रिय हुनुहुन्छ र अहिले उहाँ चाहिँ महिला मन्त्रालयले गठन गरेको, सरकारले गठन गरेको यो मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण राष्ट्रिय समितिको सदस्य पनि हुनुहुन्छ र नेपालमा जति पनि गैर सरकारी संस्थाहरू छ त्यसको छाता संगठन गैर सरकारी संस्था महासंघको केन्द्रीय सदस्य पनि हुनुहुन्छ र थुप्रै संस्थासँग उहाँ आबद्ध पनि हुनुहुन्छ, उहाँसँग कुराकानी गरिरहेका छौँ। र यो अहिले तपाईँले जति पनि अन्तर्राष्ट्रिय पुरस्कार पाउनुभयो, मलाई लाग्छ यो मानव बेचबिखनमै परेर बेचबिखन विरुद्ध चाहिँ संगठित रूपमा सक्रिय भएको संस्था शक्तिसम्म चाहिँ विश्वकै पहिलो हो कि जस्तो लाग्छ। तपाईँ अहिले विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय पुरस्कारले पनि चर्चामा हुनुहुन्छ, के लाग्छ यो यसको चाहिँ प्रेरणा अरू देशलाई मिलेको छ अथवा नेपालमै सीमित छ के छ?
एकदमै यहाँले भने जस्तो यो विश्वको पहिलो संस्था नै हो होइन, शक्ति समूह भनेको चाहिँ विश्वको पहिलो संस्था जो चाहिँ आफै बेचबिखनमा परेर फर्केर चाहिँ बेचबिखन विरुद्धमा चाहिँ लडाइँ लडेको भनेर। अहिले त अब बिस्तारै बिस्तारै थुप्रै फेरि जन्मिँदैछन् होइन, तर
नेपालभित्रै चाहिँ जन्मिँदैछन्,
नेपालभित्र पनि जन्मिरहेका छन्,
बाहिर पनि
जन्मिरहेका छन् होइन, तर ठ्याक्कै हामीले जति बेला गठन गऱ्यौँ, जति बेला हामीले सञ्चालनमा ल्यायौँ त्यति बेला चाहिँ शक्ति समूह विश्वभरिमै शक्ति समूह मात्रै छ र त्यसले गर्दाखेरि पनि यसले जस्तो थुप्रै देशहरूबाट हामीसँग स्टुडेन्टहरूदेखि लिएर अरू भिजिटरहरू पनि आउनुहुन्छ, उहाँहरूले शक्तिसम्मले गरेका राम्रा कुराहरू जुन चाहिँ अरू देशहरूमा सिकाइ हुने खालको कुराहरू उहाँहरूले आफ्नो देशहरूमा लगेर सेयरिङ गर्ने, इभन मलाई कोरियामा पनि त्यहाँको युनिभर्सिटी भने युवा ओमन युनिभर्सिटी भनेको चाहिँ लगभग 100 पुरानो हो त्यो, यो चाहिँ कोरियामा सीमित छ र त्यो कोरियामा चाहिँ मलाई लेक्चरको लागि बोलाइएको थियो, जसमा चाहिँ अहिले एडभाइजरको रूपमा पनि राखिया छ त्यो कलेजमा। त्यहाँ भनेको चाहिँ विश्वभरिको किशोरीहरू पढ्न आउने महिला
बाहिर पनि संघ संस्थासँग आबद्ध भएर बेचबिखन विरुद्ध सक्रिय हुनुहुन्छ होइन। तपाईँको म यो अब हामी झन्डै 10 जति बाँकी छ त्यसको पछिल्लो समय तपाईँको अलिकति व्यक्तिगत बारेमा कुराकानी गर्छु, अहिले चाहिँ अलिकति म यो बुझ्न चाहेँ, जति पनि बेचिएका छन् नेपालबाट वर्षिनी 12,000 हारारीमा बेचिन्छन् भनेको छ, बेचिने मध्ये 50% भन्दा बढी 16 मुनिका भनेर आँकडाले भन्छ होइन, अनि यसको कारण के भन्दाखेरि गरिबी, अशिक्षा र बेरोजगार नै भन्ने देखिन्छ। नेपालको सन्दर्भमा यो देखिन्छ, यो बेचबिखन चाहिँ नेपालमा मात्रै रहेछ कि बाहिर पनि रहेछ?
होइन, यसको स्वरूपहरू फरक छ तर बेचबिखन सबै खालको देशमा छ,
विश्वव्यापी
नै छ।
तर अहिले हाम्रो नेपाली चेलीहरू चाहिँ जति पनि बेचिन्छन् त्यो सबै यौन कर्मी र यौन व्यवसायको लागि जबरजस्त बेचिएका हुन्छन् भनिन्छ, अन्यत्र पनि त्यही हो अथवा नेपालको चेलीहरूको सन्दर्भमा मात्रै त्यो
होइन, अन्यत्र पनि यौन शोषणको लागि पनि बेचबिखनमा चाहिँ परेका छन्। तर के छ भन्दाखेरि अलिकत हामी भनेको हामी र अर्को देश जुन चाहिँ एकदम विकसित देशमा चाहिँ तरिका अथवा ऊ चाहिँ फरक छ, तर के को लागि प्रयोजन भनेको चाहिँ जस्तो यौन शोषणको लागि, श्रम शोषणको लागि होइन, झुक्काएर बिहे गरिदिने उसमा चाहिँ लगभग मिल्न जान्छ कि
भनेर विश्वव्यापी रूपमै यो समस्या छ
एकदमै।
यसरी बेचिँदाखेरि चाहिँ अब जस्तो धेरै देशमा यो नियन्त्रणको लागि कानुन बनिसकेका छ, नेपालमा पनि छ होइन। जस्तो नेपालमा जहिले पनि यो भदौ 20 गतेतिर मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइन्छ है, त्यो गर्दाखेरि जति पनि हाम्रा नेपाली चेलीहरू सीमा कटाइएकाहरू नेपालको बोर्डरभित्र भन्दा बाहिर लगिएकाहरूलाई चाहिँ मानव बेचबिखन भित्रको कानुनमा समेटिएको छ, तर नेपालभित्रै पनि रेस्टुरेन्ट, डान्स बार, मसाज केन्द्रहरूमा चाहिँ बेचिएका चेलीहरू जसलाई चाहिँ यौन व्यवसायमा पनि बेचिएका छन् र जबरजस्त काममा पनि लगाएका छन् उनीहरूलाई चाहिँ त्यो भित्र नपारिँदा समस्या अहिले चाहिँ सीमा बाहिरभन्दा सीमाभित्र चाहिँ डरलाग्दो छ भनिया छ होइन। तपाईँको बुझाइ के छ यस सन्दर्भमा?
यसमा के छ भन्दाखेरि तपाईँले भने जस्तो समस्याको त एकदमै विकराल छ, किन भन्दाखेरि अब हेर्दाखेरि 18 वर्षभन्दा मुनिको बालिकाहरू छन्, डान्स बारमा छन्, क्याबिनमा छन्, हरेक क्षेत्रमा छन् र त्यो सँगसँगै पनि केही संख्या अथवा केही उसमा चाहिँ यौन शोषणकै लागि पनि छन्। तर भर्खरै एउटा केस फैसला भएको छ जुन चाहिँ आन्तरिक बेचबिखन को मुद्दा लडेको हामीले चाहिँ पिपिआरसँग मिलेर हामीले मुद्दा गरेका थियौँ, 10 वर्षको लागि सजाय सुनाइयो भनेपछि अझ स्पष्ट त भनिएको छैन। तपाईँले भने जस्तै अब सीमा पहाडको लागि भनिएको छ होइन, तर पनि वेश्यावृत्तिमा लगाउने, वेश्यागमन गर्ने भन्ने हिसाबमा त्यो चाहिँ छ, तर पनि यसले चाहिँ बढीभन्दा बढी प्राथमिकता चाहिँ सीमा पारलाई छ। त्यो भएर पनि अहिले हामीले चाहिँ के भन्दा छ भने नेपाल सरकारलाई के स्पष्ट छुट्टै कानुन ल्याऊ यो आन्तरिक उसको हिसाबमा, होइन भने यो कानुनमा काहीँ न काहीँ त्यो चाहिँ आउनु पर्यो।
अहिलेको कानुनले यसलाई समेट्छ आन्तरिक बेचबिखनलाई?
समेट्न चाहिँ यदि बेचबिखन हो भनेर बहिनीहरू आएर खुलेर गर्यो भने चाहिँ समेट्छ।
उनीहरू असुरक्षाले बोल्न सकिरहेको छैनौ भन्छन् नि उनीहरू त, मैले पनि कुरा गरेको छु उनीहरूसँग।
किन भन्दाखेरि एउटा असुरक्षा, अर्को भनेको चाहिँ यदि मुद्दामा जाँदा बित्तिकै त्यो बाहिर आउँछ, अनि बाहिर आएपछि चाहिँ मेरो मलाई चाहिँ गाउँमा जान गाह्रो हुन्छ किनभने उनीहरूले त ढाड्या हुन्छन्, म चाहिँ सहकारीमा काम
गर्छु। सम्बोधन गर्ने कानुन बन्न सकेका छैन, हामी समयको अन्तिममा आइसकेका छौँ, त्यसकारण बोल्न हडोडाइरहेका छौँ, श्रोतालाई थाहै छ है, भन्नुपर्ने कुरा धेरै छन्, समयले हामीलाई बाँध्दैछ होइन। म अलिकति तपाईँसँग जोडिएको कुरा गर्न चाहन्छु। मैले अघि परिचयको क्रममा पनि भनिसकेँ कि तपाईँ 1996 झन्डै 2051 सालतिर 14 वर्षको कलिलो उमेरमै भेटिनु भएन, जति बेला तपाईँ औपचारिक शिक्षाको लागि प्रवेशै थिएन, मात्रै नाम लेख्न सक्ने हुनुहुन्थ्यो होइन। अहिले तपाईँ मजासँग भाषण गर्ने र अन्तर्राष्ट्रिय जगतलाई नै सम्बोधन गर्न सक्ने अवस्थामा हुनुहुन्छ। अघि भन्नुभयो $60,000 अहिले पुरस्कार बापत पाएको छु, म बेचबिखन विरुद्ध चाहिँ विभिन्न चरणमा कार्यक्रम बनाएर कार्यान्वयनमा लगाउँदैछु भन्नुभएको छ होइन। तपाईँ अहिले आफ्नो लागि चाहिँ के गर्दै हुनुहुन्छ अहिले?
मैले आफ्नो लागि हजुर मैले पढाइलाई निरन्तर गरिरहेको छु र मेरो सपना पनि के छ भन्दाखेरि एक दिन मानव बेचबिखन को सवालमा चाहिँ म चाहिँ पिएचडी गर्छु, मेरो शिक्षालाई पनि बढाउँछु भन्ने छ र अहिले चाहिँ म ब्याचलर थर्ड इयर चाहिँ अध्ययनरत छु।
अहिले पढ्दै हुनुहुन्छ?
हजुर।
14 वर्षमै बेचिनु भयो, 6 महिनापछि उद्धार गर्यो, त्यसमा फर्किएपछि तपाईँले त्यति 14 वर्षको त्यत्रो पीडा होइन त्यो बिचको त्यत्रो तनावमा पनि फेरि पढेर अहिले ब्याचलर्स पढ्दै हुनुहुन्छ होइन?
हजुर।
सकिँदो रहेछ होइन पढ्न?
एकदमै चाहेर गर्छु भनेर इच्छा चाहना भयो भने सम्भव छ।
एउटा पीडितको आँसु पुस्न भनेर संस्था मार्फत दौडिरहनु पनि भएको छ, व्यक्तिगत करियरको लागि पनि पढ्दै हुनुहुन्छ होइन। त्यसपछि तपाईँको पारिवारिक अवस्था, तपाईँले पछि फर्केपछि विवाह पनि गर्नुभयो नि होइन?
हजुर।
वैवाहिक अवस्थाको बारेमा आम श्रोतालाई जानकारी दिनुहोस् न तपाईँको। तपाईँसँग मैले परिचय गरेको 15 वर्ष भयो, तर मैले अहिलेसम्म तपाईँलाई भेटेर सोधेको थिइनँ, आम जनतालाई साक्षी राखेर मैले स्टुडियोबाटै सोधेँ तपाईँलाई।
हजुर, मलाई पक्कै पनि मान्छेले भन्छ नि एउटा पुरुष सफल हुनको लागि महिलाको हात हुन्छ भन्ने जस्तै, मेरो पनि म सफल हुनलाई मेरो पनि हात छ मेरो घरको होइन, जसमा चाहिँ मेरो बुढोको हात छ भन्नुपर्छ सिधै भन्नुपर्दाखेरि।
कति समझदार हुनुहुन्छ तपाईँको बुढा?
पक्कै पनि अब मैले घर दिन घरमा टाइम दिन भ्याउँदिनँ, यहाँहरूलाई पनि थाहा छ बाहिरको बाहिरै प्राय हुन्छु, घरमा हेर्ने विचार गर्ने सबै गर्ने मेरो हस्बेन्डले नै गर्नुहुन्छ र अब कहिलेकाहीँ मेरो हस्बेन्ड फेरि कुक पनि हो,
होटेलमा काम गर्नुहुन्छ,
होटेल होइन कलेजमा गर्नुहुन्छ र मलाई गाह्रो भएको बेला मलाई चाहिँ ऊ भएको बेला उहाँले नै खाना बनाएर पनि खुवाउनुहुन्छ होइन।
कति समझदार हुनुहुन्छ तपाईँलाई, कति भित्रैदेखि बुझ्न सक्ने क्षमताको कति छ उहाँमा?
एकदमै बुझ्नुहुन्छ, एकदमै सहयोग पनि गर्नुहुन्छ र राम्रो हामी दुईजना बिचमा चाहिँ समझदारी चाहिँ एकदमै राम्रो।
बच्चा बच्ची
दुईजना छन्?
दुईटा छन्।
हजुर।
छोरा छोरी?
छोरा पनि एउटा छोरी।
हजुर। लैङ्गिक समानता रहेछ होइन तपाईँको परिवारभित्र? हजुर। श्रोता सङ्केत धुन भइसकेका छ कार्यक्रम सक्यो भनेर प्रविधि संयोजनमा साथी नै साथी सुरेन्द्र श्रेष्ठले धुनको आवाजलाई बढाएको बढाइ हुनुहुन्छ हामी कुराकानीलाई अगाडि बढाउन सकेनौँ आजका अतिथि हुनुहुन्थ्यो सुनिता दनवार शक्ति समूहका अध्यक्ष जसले अन्तर्राष्ट्रिय चारवटा पुरस्कार पाउनुभयो र राष्ट्रिय रूपमा धेरै उहाँको जन्मथलो रहेको थियो दैलेख अहिले पनि दैलेख नै हो र उहाँ चाहिँ बेचिएर पनि पुनरेकीकरण हुन समाजमा स्थापित हुन चाहिँ निकै गाह्रो भएको थियो र उहाँले भन्दै हुनुहुन्थ्यो 51 सालमा बेचिएको 6 महिनापछि उद्धार गरिएको र अहिले 3 वर्ष अगाडि मात्रै उहाँको परिवारसँग पुनर्मिलन भएको अवस्था छ उहाँको बारेमा डिटेलमा मैले आम श्रोतालाई जानकारी दिएँ यति भन्दै आजका अतिथिलाई धेरै धेरै धन्यवाद दिन्छु र अर्को साता अर्को विषयका साथ प्रस्तुत हुने बाचा गर्दै म कार्यक्रम सञ्चालक चन्द्र बानिया आजलाई बिदा हुन्छु नमस्कार